العلي العظيم. حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. حمدا لك يا ذا الجود والإحسان والفضل والطول والامتنان، وصلاة وسلاما على من لا ينطق عن الهوى إن هو إلا وحي يوحى. حبيب قلوبنا وشفيع ذنوبنا وطبيب نفوسنا مولانا ومولى الثقلين جد الحسن والحسين أبي القاسم المصطفى محمد. وعلى آله الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. لا سيما على الإمام المنتظر والحجة الثاني عشر واللعنة الدائمة الباقية على أعدائهم ومنكري فضائلهم وغاصبي حقوقهم من الأزل إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه وتعالى في محكم كتابه ومتقد خطابه وقوله الحق وهو أصدق القائلين، بسم الله الرحمن الرحيم: ثم يوم القيامة يخزيهم ويقول أين شركائي الذين كنتم تشاقون في، فقال الذين أوتوا العلم إن الخزي اليوم والسوء على الكافرين. صلوات. مومنین، پروردگار عالم کا شکر ادا کرتے ہیں اور اس کی حمد و ثنا اس بات پر بجا لاتے ہیں کہ اس نے ایک مرتبہ پھر سے ہمیں اپنے اس دسترخوان کرم پر آنے کی توفیق عنایت فرمائی. فرش عزا ہے اور یہ فرش عزا امر اہل بیت اطہار علیہ الصلوۃ والسلام کو اس مقام سے بیان کیا جاتا ہے، اور جتنا بھی بیان کیا جاتا ہے مجلس عزا کے اندر جو بھی بیان ہے وہ سارا کا سارا بیان ہے ذکر مصائب کی بدولت. اس لیے کہ مجلس عزا کی بنیاد ذکر مصائب آل محمد علیہ الصلوۃ والسلام. اور جتنا آپ تاریخ کے اندر جا کر دیکھ لیجئے وہ پیٹرن کے جس پیٹرن کے اوپر آئمہ اطہار علیہ الصلوۃ والسلام نے مولا سرکار انیس النفوس شمس الشموس المدفون بأغوطوس مولا علی ابن موسیٰ رضا علیہ الصلوۃ والسلام دیوی کو بلا رہے، فرش عزا کا خود اپنے ہاتھوں سے بچھا رہے، غلام موجود ہے مگر پھر بھی انہیں کہہ رہے تم اس وقت ایک جانب ہو جاؤ، میرے جد کا فرش غم ہے اسے میں خود بچھاؤں گا. اور اس کے بعد پردے کو آویزہ کر کے پردے کی دوسری جانب مستورات اہل حرم کو بلا کے بٹھایا، دیبل کو بلا کے پوچھا کہ دیبل بتاؤ کیا ہمارے جد کا مرثیہ کہا ہے، کیا ہمارے جد کی شان میں کوئی قصیدہ کہا ہے؟ اور پھر دیبل نے کہا بلا ابن رسول اللہ، کیوں نہیں، بالکل کہا ہے. تو کہا جاؤ وہاں جا کر بیٹھو اس مقام پر اور ہمیں پڑھ کر ہمارے جد کی مصیبت کا بیان سناؤ، اور دیکھو تمہارا مبکیہ انداز، رلانے والا انداز، कहीं हमारी मौजूदगी की वजह से उसमें फर्क ना आ जाए, कहीं तुम ये सोचकर अपना अंदाज बदल दो कि इमाम मासूम बैठे हुए हैं और मैं रुलाने वाले अंदाज में कैसे पढ़ूं। खबरदार, उस अंदाज में फर्क नहीं आना चाहिए। तो ये वो फर्श है कि जिस फर्श पर आजादारी होती है, मसाइब को बयान किया जाता है, मसाइब के सदके में हम कुछ रिवायात अहले बैत अथार और तालीमात अहले बैत को बयान किया करते हैं। सूरह नहल की, सूरह मुबारका नहल की एक आयत को आपकी खिदमत में तिलावत का शरफ हासिल किया सरनामा सुखन में, मगर उससे कबल, उस आयत पर आने से कबल, मुकद्दमतन दो जुमले हजरत आदम अलैहिस्सलाम के एतबार से अर्ज करना चाहता हूं। हजरत आदम अलैहिस्सलाम को परवरदिगार आलम ने खल किया और खल करने के बाद यह फरमाया कि वइज़ा सवैतुहु व नफख्तु फीहि मिन रूही फक़ऊ लहु साजिदीन, जब मैं इसे हजरत आदम अलैहिस्सलाम को ठीक ठीक बना लू और उसके बाद इसमें अपनी रूह फूकू, फक़ऊ लहु साजिदीन, तो तुम सारे के सारे इसके सामने सजदाउज़ हो जाना। यानी कि इंपॉर्टेंस रूह की है, वो रूह कि जिसे रूह रूह नहीं कह रहा है परवरदिगार, रूह ही कह रहा है मेरी रूह। अब ये किसी और मौके पर सही कि इस रूह ही से मुराद क्या है, लेकिन रिवायतें इसके ऊपर मौजूद है किसी और मौके पर, वरना हम हमारी बात इररिलेवेंट हो जाएगी। वह इजा सवैतुहु व नफख्तु फीहि मिन रूही फक़ऊ लहु साजिदीन, तो सारे के सारे आदम के सामने सजदा रेज हो जाना, इसके सामने सजदे में खुद को झुका लेना। फसजदुल मलाइकतु कुल्लुहुम अजमाउन, सारे के सारे मलाइका हजरत आदम अलैहिस्सलाम, कुल्लुहुम ताकीद, अजमाउन ताकीद, डबल ताकीद, दोहरी ताकीद यहां पर इस्तेमाल किए परवरदिगार आलम ने। फसजदुल मलाइकतु कुल्लुहुम अजमाउन, नॉट इवन, एक अकेला भी नहीं ऐसा बाकी था कि जिसने सजदा न किया हो, इल्ला इब्लीस, सिवाय इब्लीस के। अबा मना किया, इनकार किया, स्ट्रेट मना कर दिया। अबा वस्तकबरा, और तकब्बुर भी किया, इस्तिकबार भी किया। वकाना मिनल काफिरीन, और काफिरीन में से हो गया। हजरत आदम को जो परवरदिगार आलम ने मस्जूदे मलाइका करार दिया, उसकी वजह क्या थी, क्या चीज ऐसी थी हजरत आदम अलैहिस्सलाम में कि जिसकी वजह से मलाइका ने आदम को सजदा किया, सवाल है क्या शय थी, वो शय थी इल्म। परवरदिगार आलम ने हजरत आदम अलैहिस्सलाम को इल्म इनायत किया था, और जो इल्म हजरत आदम अलैहिस्सलाम के पास था वो इल्म मलाइका के पास नहीं था, इसलिए कि वो कुरान करीम में सूरह बकरा की आयत मौजूद है, इन्नी आलमो मा ला तालमून। जब मलाइका ने ये देखा कि इन्नी जाहिलुन फिल अर्ज़ खलीफा, परवरदिगार आलम ने कहा है, तवज्जो इस जानिब रखिएगा, इन्नी जाहिलुन फिल अर्ज़ खलीफा, मैं जमीन पर खलीफा मुकर्रर करने वाला हूं, तो मलाइका ने कहा था अतजअलु फीहा मन युफ्सिदु फीहा व युश्फिकु दिमाग, तू जमीन पर उसे अपना अपना खलीफा बनाएगा, उस इंसान को, यानी इंसान बनी नौ इंसान, हजरत आदम के लिए नहीं, बनी नौ बशर इंसान के लिए कहा गया। क्या कहा गया कि ये इंसान तो जमीन पर खून बहाएगा, खूनरेजी करेगा, फसाद करेगा, परवरदिगार तू उसे बनाएगा। आप सुरा सुनिएगा, नॉमिनेट किया है अल्लाह ने किसे, इंसान को जमीन में खलीफा बनाने के लिए। मलाइका परवरदिगार आलम की तस्बीह तकदीस करते हैं, हम तो सना करते हैं, हमको सुजूद में रहते हैं, क़याम में रहते हैं, लेकिन जब बात खलीफा रब ज़ुल्जलाल बनने की आई तो एक मरतबा मलाइका का भी दिल एक मरतबा कहा, क्या कहा मलाइका ने, मलाइका ने कहा कि वनाहनो नुसब्बिहु नुसब्बिहु का व नुकद्दिसु लक, परवरदिगार हम, तू इंसान को जमीन में बनाएगा वो तो फसाद करेगा और वो खून बहाएगा, हम क्या करते हैं, हम तेरी तस्बीह करते हैं, हम तेरी तकदीस करते हैं, वो खून बहाएगा, जो खून बहाएगा उसे तू अपना खलीफा बना रहा है, और जो हम तस्बीह और तकदीस कर रहे हैं, कंसिडर कीजिएगा परवरदिगार, यानी इशारा दे रहे हो मलाइका कि प्लीज कंसिडर आर सेल्स, हमें हमारे हमें कंसिडरेशन में लेकर आए और देख लें, सोच लें, अगर हमें बना दे हम कम से कम फसाद नहीं करेंगे, तस्बीह तकदीस करेंगे आपकी। एक मरतबा परवरदिगार आलम ने फुल स्टॉप लगाया, पॉज नहीं, फुल स्टॉप लगाया, ये कह के कि इन्नी आलमो माला तालमो, मैं वो इल्म रखता हूं जो इल्म तुम नहीं रखते, मलाइका को वहां पे रोक दिया, मलाइका की यहाँ पे चैप्टर क्लोज हो गया। हजरत आदम अलैहिस्सलाम के सामने तीन चीजें आई थी, उसमें काफी के किताब अकल वल जुहल की पहली रिवायत, इजा काला लहु अकबल अकबिल फाकबला व इजा काला लहु अदबिल फादबरा। अकल के लिए कहा आगे बढ़ो, आगे बढ़ी, पीछे हटो, पीछे हट गई। अकल यानी कि इल्म। तो हजरत आदम अलैहिस्सलाम ने इल्म रख लिया, हया भी साथ आ गई, और वो जो दूसरी तीसरी शे थी वो भी साथ आ गई। गोया परवरदिगार आलम ने हजरत आदम अलैहिस्सलाम को उस इल्म से सरफराज फरमाया कि जो इल्म उनके लिए बाइस फजीलत बना, और इस इल्म की वजह से हजरत आदम को सजदा किया गया। मैंने बाकी सारी बातें शौक की, और आ जाइए नतीजे की तरफ। हजरत आदम को जिस चीज की वजह से सजदा किया गया वो भी उनका इल्म था, और जिस वजह से इबलीस ने सजदा नहीं किया वो भी इल्म था। अब जरा देखिए क्या हुआ, इबलीस क्या कह रहा है। इबलीस कह रहा है कि भाई मैं आपकी इबादत करता हूं, और इबलीस कोई छोटी हस्ती नहीं है, अजाजील लाखों करोड़ सजदे करने वाला। क्या कह रहा है, कह रहा है कि मैं कुरान करीम की आयत है, कुरान करीम की आयत है, मां मना का अंतस जुदा ले आदम। ए इबलीस ये बता तुझे किस बात ने रोका कि तू आदम को सजदा करे। तो अब यहां पे इबलीस अपना इल्म लेकर आ रहा है सामने, कह रहा है कि मैंने इसलिए सजदा नहीं किया आदम को कि खलक तनी मिन नार व खलक तहू मिन तीन, तूने मुझे खल किया आग से और आदम को खल किया मट्टी से, और कह रहा है कि मट्टी पर आग ज्यादा अफजल होती है। इल्म तो है मगर होलिस्टिक इल्म नहीं है, इल्म है उसके पास, इसलिए कि इसमें आजम में से कुछ इसमें आजम उसके पास भी है, अजाजील के पास, शैतान के पास भी। लेकिन इल्म होने का माना यह नहीं है कि वो इल्म इंसान को कामयाबी से हमकिनार कर दे। इल्म एक टूल है, इल्म एक आजार, एक क्या है, औजार है, आला है। चले मैं बात को और आसान कर दूं आपकी खिदमत में। हजरत आदम अलैहि सलाम है, सजदा किया उनको मलाइका ने, क्यों, क्योंकि परवरदिगार आलम ने कहा था। हर वो इल्म जो इंसान को फायदा पहुंचाए, मतलब ये क्या हुआ, मतलब ये हुआ कि जाके शबे कदर की दुआ में पढ़िए, अब मफातिहुल जुनान खोलिए। अब मफातिहुल जुनान भी वो किताब है कि जिसके अंदर अहादीस है आइमा अथार से जो रिवायत हुई है दुआएं और ज़ियारतें वो मौजूद है। शबे कदर की दुआओं में से एक दुआ क्या है, परवरदिगार आलम वर्ज़ुक़निल यकीन युज़हिबु शक अन्नी, एक ये दुआ, मुझे ऐसा यकीन नसीब कर दे कि जो शक को दूर कर दे, और परवरदिगार उर्ज़ुक़नी इल्मन नाफ़िया रिज़्क़न वासिया शिफ़ाअन मिन कुल्लि दाइन व सुक़्मिन, ये शबे कदर की दुआओं में है। यानी कि ऐ परवरदिगार इल्म दे, ये नहीं दुआ की है, इल्मे नाफ़े अता कर ये दुआ की है। इल्म दे दे, सिर्फ इल्म नहीं, परवरदिगार वो इल्म अदा कर कि जो इल्म नफा बख्श इल्म हो। इसलिए कि दुनिया में बहुत सारे आलिम और बहुत सारे इल्म रखने वाले हमें ऐसे भी नजर आए कि जो गुमराह दर गुमराह होते चले गए अपने ही इल्म की वजह से। लिहाजा इल्म एक हथियार है, बिल्कुल उस तरह से जैसे छुरी एक हथियार है, बिल्कुल वैसे ही जैसे दुनिया के और बहुत सारे वेपन हथियार है। कमाल ये नहीं है कि मेरे पास वेपन है, कमाल यह है कि मुझे उसको कहां कब कैसे चलाना है नहीं चलाना है, कहां इस्तेमाल करना है कहां इस्तेमाल नहीं करना, यह मालूम होना भी बहुत जरूरी है। और इल्म इंसान को नफा पहुंचा नहीं सकता जब तक वारिसे इल्म अंबिया के दर पर ना आ जाए, जब तक वारिसे उलूम अंबिया के दर पर ना आ जाए। तो यह थी बात हजरत आदम अलैहिस्सलाम से लिख करके थोड़ा सा हमने आपकी खिदमत में आगर्ज किया। इल्म के एतबार से गुफ्तगू को मजीद हम आगे आने वाले दिनों में थोड़ा सा और एक्सपेंड करेंगे, इस एतबार से कि हर नबी के परवरदिगार आलम ने इल्म कैसे अता किया, कहां कहां पे वो नबी थे, और जहां वो नबी थे वहां परवरदिगार आलम ने उन्हें इल्म अता किया। अगर हजरत खिजर अलैहिस्सलाम अपने वालिद के घर पे थे वहां उनको इल्म अता किया, हजरत इब्राहिम तारूख के घर पर थे वहां पर उनको इल्म अता किया, हजरत ईसा अलैहिस्सलाम जहां पर थे वहां उन्हें इल्म अता किया। यानी हर नबी को अपने अपने घरों पर इल्म इनायत किया परवरदिगार आलम ने। علم لدنی عنایت کیا، علم غیب عنایت کیا، جتنے علوم تھے جو ان کے کار نبوت کے لیے ضروری تھے وہ انہیں عطا کیا پروردگار عالم نے. تو وہ کہ جو اپنے اپنے گھروں میں آئے انہیں پروردگار عالم علم دے، اور جو خود اللہ کے گھر میں آئے اسے علم نہ دے، اسے علم کیسے دے، اس کی کیا شان ہے، تو وہ دیکھتے. لیکن اللہ نے محترم ہر نبی کو جو پروردگار عالم نے الگ الگ علم دیا، کسی کو علم تعبیر رویا دیا. حضرت یوسف علیہ السلام کو اللہ نے کیا علم دیا؟ حضرت یوسف علیہ السلام کو پروردگار عالم نے دیا علم کہ خواب کی تعبیر بتاتے تھے، انٹرپریٹ کرتے تھے ڈریمز کو حضرت یوسف علیہ السلام. حضرت خضر علیہ السلام کو تو اتنا علم عطا کیا کہ ایک دوسرے اول العظم نبی حضرت موسیٰ ان کو تعلیم دے رہے ہیں حضرت خضر. اور حضرت عیسیٰ علیہ السلام کو مردوں کو جلا رہے ہیں، مریضوں کو شفا دے رہے ہیں. حضرت ابراہیم علیہ السلام کے پاس اور علوم ہے. ہر نبی کو الگ الگ علم جو دیا، پروردگار عالم نے اپنے حبیب کے لیے کہا یا حبیب علمنا کما لم تکن تعلم، وہ جو ہر ایک کو الگ الگ دیا میں نے اپنے نبیوں کو، اے محمد وہ سارا جمع کر کے تیری ایک ذات میں سارا کا سارا رکھ دیا ہے. رسول اکرم رسول گرامی قدر کے لیے فرمایا پروردگار. لیکن اگر علم حاصل کرنا ہے تو یا آپ اس سے حاصل کر لیں جو سیکنڈ ہینڈ علم حاصل کر رہا ہے یا فرسٹ ہینڈ علم حاصل کر رہا ہے. علم ہمیشہ اپنے اندر ایک سوال رکھتا ہے کہ یہ علم سچا ہے یا سچا نہیں ہے، احتمال صدق اور کذب اس میں پایا جاتا ہے کہ کیا یہ واقعی میں علم ہے یا اسے علم بنا کے دکھایا جا رہا ہے. ٹھیک، تو آ جائیے اس کے لیے قرآن کریم کی آیتیں، کچھ دو یا تین آیتیں آپ کی خدمت میں عرض کروں تاکہ آج کی حد تک ہمیں یہ سمجھ میں آ سکے کہ ہمیں علم لینا کس سے ہے، کس در پہ آنا ہے، کون سا در ہے کہ جس سے ہمیں در جس در سے علم ملے گا وہ ایسا علم ملے گا کہ جس سے مرضی رب ذوالجلال حاصل ہو جائے گی. کون سا در ہے؟ بسم اللہ الرحمن الرحیم. وَمِنْهُمْ مَنْ يَسْتَمِعُ إِلَيْكَ حَتَّى إِذَا خَرَجُوا مِنْ عِنْدِكَ قَالُوا لِلَّذِينَ أُوتُوا الْعِلْمَ مَاذَا قَالَ آنِفًا. اے حبیب، تیری محفل میں بیٹھنے والے بہت سارے ایسے یستمعو الیک، ومنھم من یستمعو الیک. اے حبیب، تیری محفل میں آ کے بیٹھنے والے کچھ ایسے ہیں کہ یستمعو، یسمعو الیک نہیں کہا ہے، یستمعو الیک کہا ہے، یعنی کہ غور سے تیری بات سنتے، صرف سن کے آنی جانی نہیں کرتے، غور سے سنتے. یستمعو، سماع اور استماع میں تو فرق پتا ہے نا، یستمعو الیک حتی اذا خرجوا من عندك، یہاں تک کہ جب بات آپ کی ختم ہو جاتی ہے، خطبہ آپ کا ختم ہو جاتا ہے مسجد نبوی میں، تو یہی لوگ جو بہت غور سے سن رہے ہیں یہ باہر نکلتے اور قالوا للذین اوتوا العلم، اوتوا العلم کے پاس آتے ہیں. اوتوا العلم کسے کہتے ہیں؟ اوتوا العلم ان لوگوں کو کہتے ہیں جنہیں پروردگار عالم نے علم دیا. ٹھیک، اوتوا العلم کے پاس آتے ہیں اور آنے کے بعد ان سے پوچھتے ہیں ماذا قال آنفا، یہ اندر جو کہہ رہے تھے یہ کیا کہہ رہے تھے؟ ابھی اندر مسجد نبوی میں بیٹھے ہوئے، رسول خطبہ دے رہے، رسول بیان کر رہے اور یہ سارے سن رہے، سماع نہیں استماع، غور سے سن رہے. غور سے سننے کے بعد بھی جب بات ختم ہو جاتی باہر آتے اور آنے کے بعد اوت العلم لوگوں سے پوچھتے، اوت العلم سے پوچھتے کیا ماذا قال آنفا، یہ ابھی اندر کیا فرما رہے تھے، یہ ابھی اندر کیا کہہ رہے تھے محمد صلی اللہ علیہ وسلم. تو کیا بیان کرے اوت العلم جن سے پوچھا، وہ کیا بیان کرے؟ یہ پوچھ رہے کہ یہ کیا بیان کر رہے تھے، ہم پوچھیں گے بھائی آپ کیا سن رہے تھے اندر. لیکن یہ کون ہوئے؟ رسول سے قرآن سنا، رسول کی زبانی، وہی ترجمان زبان سے قرآن کی آیتیں سن کر آ رہے ہیں، لیکن سمجھ نہیں آ رہی. یہاں تک کہ اوت العلم سے آ کے جب قرآن کی تفسیر پوچھی تو معلوم ہوا اس کے معنی یہ ہوئے کہ قرآن، صرف قرآن تو رسول کے دور میں کافی نہیں ہوا، تو رسول کے دور کے بعد صرف اور صرف قرآن کیسے کافی ہو جائے گا؟ اوت العلم کے پاس آ کر پوچھ لیں گے. خیر، یہ ایک آیت ہو گئی. آئیے دوسری آیت، اوت العلم پر ذرا غور رکھیے گا. بسم اللہ الرحمن الرحیم. اب وہ آیت کی جسے ہم نے سرنامہ کلام میں تلاوت کیا تھا، ثم یوم القیامت یخزیہم وَيَقُولُ أَيْنَ شُرَكَائِيَ الَّذِينَ كُنْتُمْ تُشَاقُّونَ فِي، ذرا یہ بتاؤ پروردگار عالم قیامت کے دن پھر ان لوگوں کو رسوا کرے گا. رسوا کن لوگوں کو؟ کہ جو لوگ کل تک بت پرستی کر رہے تھے, بتوں کو بنا کے ان کو تراش کے پوج رہے تھے, تو پروردگار انہیں رسوا کرے گا اور یہ سوال اٹھائے گا وہاں پہ, آواز بلند ہوگی, ندا آئے گی, اینا شرکائی الذین کنتم تشاکون فی, تمہارے وہ بنائے ہوئے بت جنہیں تم نے میرا شریک بنایا تھا, آج انہیں پکارو نا, وہ تمہاری مدد کے لیے ہم لوگ آئے. یہ سارے کے سارے خاموش رہیں گے. پروردگار اس دن انہیں کہے گا کہ کل تک تم جن کی پوجا کرتے تھے انہیں آج بلاؤ, تمہاری مدد کے لیے آئے. یہ سب خاموش ہو جائیں گے. قال الذین اوتوا العلم, مگر وہ کہے گا جو اوتوا العلم ہوگا اس دن قیامت میں, وہ بولے گا جو اوت العلم ہوگا. کیا بولے گا؟ ان الخزی الیوم والسوء علی الکافرین, آج ساری برائی اور ساری رسوائی ان لوگوں کے لیے ہے جنہوں نے کفر اختیار کیا تھا اور بتوں کو پوجا تھا. ٹھیک, اب آ جائیے, ایک مرحلہ اور آگے بڑھ جائیں, مگر اس سے پہلے رک کر ایک نتیجہ آپ کو ان دو آیتوں کے ذریعے سے پیش کرنا چاہ رہا ہوں. ایک آیت کیا کہہ رہی ہے؟ زمانے رسول کی بات کر رہی ہے کہ یہ رسول کی بات سنتے مسجد نبوی میں اور باہر نکل کے اوت العلم سے بھی پوچھتے ہیں, یہ بات ہے رسول کے دور کی. اور دوسری آیت جو سورت النحل کی آیت ہے, پہلی آیت سورہ محمد کی آیت تھی, دوسری آیت سورت النحل کی آیت ہے. اس آیت میں قیامت کا منظر بیان کیا جا رہا ہے نا, کہ قیامت میں پروردگار یہ سوال اٹھائے گا کہ وہ آئیڈلز کہاں ہے کہ جن کی تم ورشپ کیا کرتے تھے. اس کے معنی یہ ہوئے کہ رسول کے زمانے میں بھی ڈھونڈو گے تو اوت العلم نظر آئیں گے, قیامت میں بھی ڈھونڈو گے تو اوت العلم نظر آئیں گے, اور رسول کے زمانے سے لے کر کوئی زمانہ اوت العلم سے خالی نہیں رہے گا قیامت تک. کبھی ظاہر رہے گا, کبھی پردہ غیبت میں رہے گا یہ اوت العلم. مزید آگے بڑھے, اتنا تو طے ہے کہ اوت العلم وہ ہے کہ جن سے علم ملے گا, جن کو علم پروردگار عالم نے دیا, کہ تلاش کریں کہ کون ہے اوت العلم. قرآن ہم کہاں تک تلاش کرتے ہیں, کہاں ڈھونڈتے ہیں قرآن؟ قرآن ڈھونڈتے ہیں مہنگے مہنگے پیپرز کے اوپر پرنٹ ہوا ہوا, وہاں تلاش نہیں کرنا ہے قرآن کو. جو حقیقت قرآن ہے نا, جو لوح محفوظ پر لکھا ہوا ہے, لوح محفوظ اس بات پہ لکھا ہوا ہے, وہ جو وہاں لکھا ہوا ہے بارگاہ الہی میں, نہ مہنگے مہنگے کاغذوں پہ ڈھونڈنا اور نہ یاد کرنے والوں کے حافظے میں ڈھونڈنا, کیا ہے؟ بل ہوا آیات البینات فی صدور الذین اوت العلم. قرآن کو اگر تلاش کرنا ہے تو ڈھونڈو وہاں جہاں ہم نے رکھا ہے. کہاں رکھا ہے؟ ہوا آیات, بل ہوا آیات بینات فی صدور الذین اوت العلم. یہ قرآن وہ ہے کہ جسے ہم نے اوت العلم کے سینوں میں رکھا ہے. اب کیسے ڈھونڈے, اب کیسے ڈھونڈے کہ اوت العلم, اب کیسے ڈھونڈے کہ کون ہے کہ جس کے سینے میں پروردگار عالم نے قرآن کو رکھا ہے؟ تو آ جائیے کوفہ, مسجد کوفہ ہے, منبر پہ سرکار امیر کائنات, اللہ نے مشکلات, امیر المومنین, امام المتقین, سید الوسیین, قائد الامم المرسلین, منبر سلونی پر آئے ہیں اس شان علوی کے ساتھ کہ آنے کے بعد کہا سلونی سلونی قبل ان تفقدونی, مجھ سے جو پوچھنا ہے پوچھ لو اس سے پہلے کہ تم مجھے کھو دو. جب علی نے سلونی کا دعویٰ کیا ہے نا, تو نیچے سے نجمے سے کھڑا ہوا ایک شخص اور کھڑا ہو کر پوچھتا ہے کہ اے علی تجھ سے کیوں پوچھے, کسی اور سے کیوں نہ پوچھے, کیا ہے تجھ میں ایسی بات؟ بڑی ضرورت کی بات تھی کہ امیر المومنین علیہ السلام کے سامنے مجمع سے کھڑا ہوا شخص اور کھڑے ہو کر پوچھ رہا ہے کہ اے علی تجھ ہی سے کیوں پوچھے. سلونی سلونی کا دعویٰ تو ہوا. مولا کائنات علیہ السلام ارشاد فرماتے ہیں مجھ سے اس لیے پوچھو کہ ان علم القرآن ہاں ہونا, اس لیے کہ قرآن سارا کا سارا اس سینے کے اندر ہے, کہیں اور سے نہیں ملے گا. ان علم القرآن ہاں ہونا, یہی وجہ تھی کہ جب امیر المومنین علیہ السلام نے, جب بھی آپ دیکھ لیجئے کتنے, اب کیا کہا جائے, یہاں رک کر ایک آیت اور ذہن میں آ رہی ہے, میں آپ کی خدمت میں عرض کرنا چاہ رہا ہوں. تو صرف علی کے سینے میں قرآن نہیں ہے بلکہ اور بھی ایک چیز ہے. اور کیا ہے؟ کیا ہے؟ ما من غائبت فی السماء والارض الا فی کتاب مبین. دنیا زمین اور آسمان میں کوئی علم غیب ایسا نہیں ہے کہ جس کا ذکر کتاب مبین میں نہ ہو. دنیا کا سارا علم غیب قرآن کریم میں اور سارا کا سارا قرآن سینہ علی میں. اس کے باوجود بھی کہتے ہو علی کے پاس علم غیب نہیں ہے. اب یہاں ایک مرحلہ آ گیا. اب یہاں پہ آ کر ہم رکیں گے, ہماری گفتگو اس منزل پر رکے گی. سارا کا سارا علم علی ابن ابی طالب علیہ السلام کے سینے میں علم غیب رکھتے ہیں. کیا علم غیب بھائی؟ اگر علی ابن ابی طالب علیہ السلام امام معصوم ہے, منصوص من اللہ ہے, منصب امامت پر ہے, تو ان کے پاس ہر وہ چیز ہوگی کہ جس کی ضرورت کار امامت کے لیے چاہیے, جس کی ضرورت کار امامت کے لیے ہے. اور مولا کائنات علیہ السلام علم غیب رکھتے ہیں. اس کے کچھ نمونے ایک یا دو میں آپ کی خدمت میں عرض کرتا ہوں. زمانہ ایک حاکم کا, اور اس حاکم کے زمانے میں ہوا یہ کہ ایک مسئلہ لایا گیا ان کے پاس, اور مسئلہ اتنا گمبھیر تھا کہ اس کا فیصلہ نہیں ہو رہا تھا. جب فیصلہ نہ ہوا تو مسئلہ کیا تھا, پہلے یہ سن لیجئے. دو شخص آئے, دونوں کا ایک ہی دعویٰ ہے. مسٹر اے کہہ رہا ہے کہ بی میرا غلام ہے, اور مسٹر بی کہہ رہا ہے کہ اے میرا غلام ہے. حاکم کے پاس آئے, حاکم نے کہا کہ بھائی دیکھو گواہی دو قرآن پہ ہاتھ رکھے. دونوں نے قرآن پہ ہاتھ رکھ کے گواہی دے دی. دونوں نے کہا ٹھیک ہے بھائی رکھ دیتے, کوئی کون سا ایسا مسئلہ ہے نا. قرآن پہ ہاتھ رکھا, مسٹر اے نے بھی کہا کہ بی میرا غلام ہے, اور بی نے بھی قرآن شریف پہ ہاتھ رکھے کہا کہ اے میرا غلام ہے. تو اب تو یہ ڈیڈ اینڈ آ گیا نا, تو کیسے فیصلہ ہوگا؟ فیصلہ تو نہیں ہو سکتا. جب بات کسی سے بن نہ پڑی تو اسی کے در پہ آنا پڑا کہ جس در پہ ہر کوئی آتا تھا جب سوال کا جواب نہیں بنتا تھا. جب مشکل آتی تھی تو کس کے در پہ آتے تھے؟ مشکل کشا کے در پہ آتے تھے. اور عزیزان محترم کمال کی بات ہے, بڑے دیانت اور بڑے دیانت دار اور بڑے لائل لوگ تھے کہ جب بھی اپنے مسئلے میں کہیں پھنستے تھے تو یہاں وہاں نہیں جاتے تھے, زور بھر لیتے تھے, کوشش کر لیتے تھے, بالآخر آتے تھے علی ابن ابی طالب علیہ السلام ہی کے در پہ. لائل تھے, دیانتدار تھے, آ کر کہتے تھے یا علی قرآن کی آیت سمجھا دے, یا علی رسول کی یہ حدیث سمجھا دے, یا علی فقہ کا یہ مسئلہ سمجھا دے, یا علی یہ فیصلہ کروا دیں, یا علی یہ مسئلہ حل کر دیں, یا علی یہ پرابلم سالو کر دیں. یا علی کہتے تھے. کتنے اچھے تھے یہ لوگ, توجہ کی نہیں کی. یعنی کہ جب علی کا دشمن علی کی مدد حاصل کرنے کے لیے یا علی کہے تو ٹھیک, اور علی کا چاہنے والا یا علی نہ دے علی نہ دے علی کہے تو غلط. کتنے اچھے لوگ تھے. مشکل پڑتی تھی آ کر کہتے تھے یا علی قرآن سمجھا دے, آ کر کہتے تھے یا علی حدیث سمجھا دے, آ کر کہتے تھے یا علی مسئلہ سمجھا دے, آ کر کہتے تھے یا علی کہتے تھے. آئے یہ بھی آئے, اور مسجد نبوی کے اندر مولا تشریف فرمائے, جناب قمبر ہے یہ حاکم بھی آئے, اور آنے کے بعد انہوں نے کہا کہ یہ مسئلہ سالو کرنا ہے. کہا ٹھیک ہے قمبر جاؤ مسجد نبوی کی دیوار, اب ظاہر سی بات ہے مٹی کی دیواریں, تو تاکہ اس میں دو سوراخ کر دو, دو ہولز کر دو. دو سوراخ کیے, اور دو سوراخ کرنے کے بعد کہا کہ ان کو باہر سے لے جا کے ان کے جو دونوں کے منہ ہیں وہ اس سوراخ کے اندر کر دو, ان کا دھڑ باہر رہے اور ان کا جو منہ ہے وہ اس کے اندر آ جائے, ان کا ہیڈ پورا کا پورا اس سوراخ کے اندر آ جائے. دیوار کے اندر سوراخ ہو جائے آر پار تو کیسا ہوتا ہے, اس کے اندر سر ڈال دو. دونوں وہاں پہ کھڑے ہو گئے. اب دونوں میں سے ایک کوئی غلام ہے اور ایک آتا ہے, اور کسی کو نہیں معلوم, کسی کو نہیں معلوم. اور بات یہاں پہ کیا ہو رہی ہے, علی ابن ابی طالب علیہ السلام کے علم غیب کی بات ہو رہی ہے. اس لیے واقعہ کی خدمت میں عرض کیا جا رہا ہے. ایک مرتبہ جناب قمبر نے دو سوراخ کیے, مولا نے کہا ان دونوں کا سر لے جا کے ایک ایک سوراخ کے اندر لگا دو اور فٹ کر دو اور تم یہاں آ جاؤ. قمبر نے کہا مولا ہو گیا. مولا نے کہا ٹھیک ہے, اور مولا اس حاکم کے ساتھ گفتگو میں مصروف ہو گئے. और मौला डिस्कस करने लगे कि भाई आजकल मौसम कैसा है, आजकल हालात कैसे हैं, आजकल ये कैसे हो रहा है, आजकल फला तिजारती काफिला गया था वो उसका क्या हुआ, आजकल ये मामला बिल्कुल उस मसले से इग्नोरेंट होके एक मर्तबा दूसरी तरफ रुक करके बातों का तवज्जोहात को सारा उनसे हटा दिया। जब सारी तवज्जोहात दूसरी जानिब हो गई और लोग एक मर्तबा तिल मिलाने लगे, अचानक अली इब्न अबी तालिब ने कंबर को कहा, कंबर जाओ और गुलाम की गर्दन उड़ा दो। दोनों में से जो गुलाम था वो फौरन पीछे हट गया, जो आकर था वही रुका रहा। अच्छा, अब यहां पर सवाल पैदा होता है, यहां पर सवाल पैदा होता है कि किसी को मालूम नहीं था, हत्ता अली ने अभी तालिब अलैहिस्सलाम ने भी इशारा करके नहीं कहा कि मिस्टर ए गुलाम है, मिस्टर ए की गर्दन काट दो, नहीं। मौलाए कायनात ने बड़ा जनरल जुमला कहा था, क्या फरमाया था, ए कंबर जाओ और जो भी गुलाम है उसकी गर्दन काट दो, गुलाम की गर्दन काट दो, बस इतना कहा था। गुलाम ने तो खुद अपने आप को आइडेंटिफाई करवाया और पीछे हट गया, मुतवज्जे है, खुद पीछे हट गया। कैसे पीछे हट गया, अभी किसी ने तो बताया तो नहीं था कि तू गुलाम, फैसला तो सुनाया ही नहीं है, इसने अपना फैसला खुद किया है। क्यों कि गुलाम है, जानता है कि ये अली आम फर्क नहीं है, इल्म गैब रखता है, अगर गवाही न मिली तो अपने इल्म गैब पर बुनियाद रख के फैसला कर देगा और मेरी गर्दन उड़ा देगा, गर्दन उड़ जाए इससे पहले अपने आप को बचा के पीछे हट जाओ। कैसी बात है, जानता है कि अली इब्न अबी तालिब अलैहिस्सलाम इल्म गैब रखते हैं। इसके माना ये हुए कि अब जब भी दुनिया के अंदर कहीं पे कोई गुलाम आकर खुद को आका जतलाने लगे और गुलाम और आका आके आपस में मिक्स होने लगे और तुम फैसला ना कर सको तारीख में कि इसमें गुलाम कौन है और आका कौन है, अफजल कौन है, कमतर कौन है, तो जाके तारीख में देख लेना कि तलवार के सामने डटा कौन था और तलवार को देख के भागा कौन था। तो ये एक मिसाल है मौला कायनात अलैहिस्सलाम के इल्मे गैब की। बात समझ में आई या नहीं समझ में आई, एक मिसाल और सुन लीजिए, और ये मिसाल हमारी आपकी कौन सी तौरात से आपकी खिदमत में मिसाल पेश करता हूं। तौरात के बहुत सारे चैप्टर्स हैं, उन चैप्टर्स में से एक चैप्टर है, उस चैप्टर का नाम है बाबु तकवीन, ठीक, किताबु तकवीन या बाबु तकवीन। किताबु तकवीन के अंदर हजरत याकूब अलैहिस्सलाम की विल लिखी हुई है, हजरत याकूब अलैहिस्सलाम ने वसीयतें की हैं अपनी औलादों को वक्त आखिर अपने डेथ बेड के करीब बुला के, अपनी सारी औलादों को बुलाया, 12 बेटे हजरत याकूब अलैहिस्सलाम के, उनमें से एक हजरत यूसुफ अलैहिस्सलाम। अब सबको बुला के वसीयतें की, उन वसीयतों की जानिब मैं नहीं जा रहा हूं, एक उसका क्लॉज, एक उसका जुमला बस आपकी खिदमत में अर्ज़ करना चाहता हूं। हजरत याकूब अलैहिस्सलाम ने कहा, मेरे बेटों में एक कौन, यहूदा, यहूदा हजरत याकूब अलैहिस्सलाम के बेटों में से एक, उन्हीं से ये जो यहूदी है वो उन्हीं से चले, हजरत जनाब यहूदा, यहूदा के बारे में कहा हजरत याकूब ने कि ये मेरा बेटा यहूदा, इसकी नस्ल में सल्तनत कायम रहेगी जब तक के शोर ना आ जाए, इसकी इसकी नस्ल में सल्तनत पावर कायम रहेगी जब तक के शेर ना आ जाए, शीरू, शेर वाव और हा, शीरू करके लिखा हुआ अल इरानी जबान के अंदर, शीरू, और अगर उसका तर्जुमा किया जाए तो शेर, असद, जरगाम का, इसकी उस वक्त तक सल्तनत रहेगी जब तक के शेर ना आ जाए। यहूदियों की हुकूमत दो जगहों में थी, एक जगह मदीना यसरब, रिसालत माप के आने के बाद उनकी हुकूमत वहां से खत्म हो गई, और दूसरी इनकी हुकूमत वहां थी कहां, किला खैबर। अली इब्न अबी तालिब अलैहिस्सलाम के इल्म गैब की तरफ निगाह रखिएगा, अली इब्न अबी तालिब अलैहिस्सलाम ने हर जंग में जब भी अपना तारुफ करवाया ये कह के करवाया कि ऐ मुझसे मुकाबला करने के लिए आने वाले लोगों जान लो कि मैं ही अली हूं, अबू तालिब का बेटा, हर जंग में ये कहा। और अली को, अली अलैहिस्सलाम को कभी अपना तारुफ अपने बाबा के नाम के जरिए से करवाने में शर्मिंदगी नहीं हुई है, कभी शर्मिंदगी नहीं हुई। लेकिन एक जंग, सिर्फ एक जंग है कायनात के अमीर अलैहिस्सलाम की पूरी जिंदगी की, जो जंग खैबर है, कि जिस जंग के अंदर अपने वालिद से तारुफ नहीं करवाया अपना, جب رجف بڑی ہے تو اپنی مادر گرامی کے ذریعے سے تعارف کروایا. لیکن روک رہا ہوں میں آپ کو, اس لیے روک رہا ہوں کہ اس سے جوڑنا ہے ہمیں. کیا کہا؟ اس وقت تک حکومت رہے گی یہودا کی نسل میں جب تک شیر نہ آ جائے. علی نے آ کے یہ نہیں کہا کہ میں آ گیا خیبر کے میدان میں ابو طالب کا بیٹا, یہ کہا میں وہ ان الذی سمتنی امی حیدرا زرقان و حاجر من و لیسن کسورا, میں وہ ہوں جس کا نام اس کی ماں نے حیدر رکھا ہے اور میں زرقان لیسن کسورا ہوں, شیر ہوں, صرف شیر نہیں ببر شیر ہوں, صرف شیر نہیں ببر شیر ہوں. لیسن کسورا زرقان شیر, لیسن کسورا کیا؟ ببر شیر. اچھا تو مولا کائنات علیہ السلام کے علم غیب کا مظاہرہ یہاں ہوا ہے. اب سمجھ میں آیا حضرت یعقوب علیہ السلام کیا کہہ رہے ہیں؟ حضرت یعقوب علیہ السلام فرما رہے ہیں کہ میرے بیٹے یہودا کی نسل میں سلطنت اس وقت تک چلے گی جب تک شیر آ جائے. گویا یہ کہہ رہے ہیں کہ میرے بیٹے یہودا کی نسل میں سلطنت اس وقت تک رہے گی جب تک علی نہ آ جائے, جب تک علی نہ آ جائے. یہ علم غیب کی مثال اور ایک آخری مثال اور اس کے بعد ختم ہو دعا. مولا کائنات علیہ السلام کے علم غیب کو کسی نے چیلنج کیا مولا کائنات علیہ السلام کے دور میں, اور وہ کہتا ہے, پلاٹ کیا اسے, ایک پلاٹ بنایا پورا کہ آج دیکھنا میں کیسے علی کو شکست دوں گا. اچھا مولا کائنات نے کبھی کوئی بات کسی کو شکست دینے کے لیے تو کی نہیں. کائنات کے امیر علیہ السلام نے جب بیان کیا حق بیان کیا, اور حق بیان اس لیے کیا تاکہ حق بیان ہو جائے. مخالف کو کمتر دکھانے کے لیے کبھی علی ابن ابی طالب نے کوئی کام نہیں کیا. یہ اور بات ہے کہ جب بھی کوئی حق کی مخالفت کرتا ہے پھر پروردگار عالم اسے پست کرتا ہے, خدا کا کام ہے یہ. لیکن آیا اور اس نے کہا کہ آج جاؤں گا, اور علی کو بہت علم غیب ہے نا, میں علی سے پوچھوں گا کہ آج میں کیا کھاؤں گا, اور علی جو کہیں گے نا بس وہی نہیں کھاؤں گا, علی کو جھٹلا دوں گا. اور آیا صبح صبح کا وقت ہے اور مولا کائنات علیہ السلام سے آگے بولے, یا علی بتاؤ آج میں کیا کھاؤں گا. مولا کائنات نے فرمایا آج تو فیرنی کھائے گا. اب بچے نے کہا کہ کھیر, کہیں پر کھیر ہے, کہیں دودھ چاول ہے, کہیں فیرنی ہے, تو آج کھیر کھائے گا. اب ضروری نہیں کہ کھیر میٹھی ہی ہو, ہم نے اسے میٹھا بنا دیا ہے, ہمارے کلچر میں میٹھی ہو گئی ہے, لیکن عرب کلچر کے اندر آج بھی آپ جا کر دیکھیں تو یو ول فائنڈ بوتھ دا ٹائپس آف کھیر, میٹھی بھی ملے گی اور آپ کو پھیکی بھی مل جائے گی. کئی کئی بار ہم نے اسی کھیر جیسی چیز میں نمک ڈال کر بھی بندوں کو کھاتے ہوئے دیکھا ہے. خیر ایک مرتبہ پوچھا کیا کھاؤں گا, کہا تو کھیر کھائے گا, کر چلا, بس یہ سوچ کر چلا کہ آج اس کے علاوہ جو مل جائے گا کھا لوں گا. کاش اسے زہر مل جاتا تو ایک دشمن علی کا تو خاتمہ ہو جاتا, لیکن خیر ایسے کسی کو تھوڑی ختم کر سکتے. بہرحال جناب امیر سے پوچھا, چلا جو اپنے گھر گیا, جیسے دسترخوان پہ بیٹھا پوچھا زوجہ سے آج کیا بنائے, کہا کھیر بنائیے, لے آؤں تھوڑی سی آپ کے لیے. کہا کہ نہیں یہ تو نہیں کھا سکتا میں. کہا جا کچھ اور لے کر آ. کہا شوہر نامدار راشن ختم, ریفل کرنا ہے اور گروسری کرنی ہے تو پھر چلیں گے, اب تو سب ختم ہو گئے جو ہے وہ یہی ہے. کہا جا پڑوس سے کچھ تلاش کر کے لے کر آ کہ میں یہ تو نہیں کھاؤں گا آج. گئی, آنے میں بڑی دیر لگی اسے, جب پلٹ کر آئی ہے تو پوچھا تجھے آنے میں تاخیر ہوئی, وجہ کیا تھی؟ کہا شوہر نامدار میرے شریک حیات آج بڑا عجیب ماجرا ہے, میں مدینہ میں جہاں جا رہی ہوں جس گھر پہ ایک ہی چیز پکی ہے, جس دروازے پہ جا کے پوچھتی ہوں کیا بنایا, کہتی ہے کھیر بنایا ہے, کھیر بنائی. غضبناک ہو کے گھر سے نکلا, گھر سے نکلا مدینہ شہر سے باہر گیا یہ سوچ کر کہ کوئی قافلہ آتا جاتا ہوگا تو اسے روکوں گا, ان کے پاس تو کچھ نہ کچھ کھانے کے لیے ہوگا نا, ڈرائی فروٹس تو ہوں گے کم سے کم, وہ کھا لوں گا. علی کو جھٹلانا ہے, بس مسئلہ یہ ہے جو مرض اس کے دل میں ہے جس کی کوئی دوا جس کا کوئی علاج نہیں ہے وہ ہے نفرت علی ابن ابی طالب, بغض علی ابن ابی طالب. چلا شہر سے باہر, ایک قافلہ کافی دیر انتظار کرنے کے بعد آیا, جب اس نے قافلے کو آتا دیکھا گیا قافلے والوں کے پاس اور جا کر پوچھا یہ بتاؤ قافلے والوں تمہارے پاس کچھ کھانے کے لیے ہے؟ کہا ہاں, کیمل نمبر 16 کے اوپر جا کے बोरी लगी हुई है वहां से उसको खोलो, उसके अंदर खाने का है खा लो। दया खोला खीर ही मिली। ये बात याद रखिएगा, दुनिया के सच्चे और होते हैं और ये कायनात के ऐसे सच्चे हैं कि जो दुनिया के आम सच्चों के मुकाबले में नहीं है, उनके बराबर नहीं है, उनसे अफजल है। दुनिया के आम सच्चों में और इनमें फर्क क्या है? दुनिया के आम सच्चे वो होते हैं जो वो वही बोलते हैं जो सच होता है, और अली उन सच्चों में से एक है कि जो कह देता है वो सच कर कर दिया करता है। एक मर्तबा छोड़ के जाने लगा कि नहीं खा सकता, ये तो तय किया है, यानी मौलाए कायनात की मुखालिफत में जितना पक्का इरादा किया था उससे आधा पक्का इरादा अली की इताअत का कर लिया होता तो बख्श दिया जाता, लेकिन बहुत पक्का इरादा था खाऊंगा नहीं, छोड़ दी वो खीर वो शायद छोड़ दी। जब उन्होंने देखा कि जा रहा है तो सी ऑफ करने के लिए उसके पास आया और कहा कि उम्मीद है कि आपने सैर होके खाया होगा और हमें इत्मीनान होगा कि आपका पेट हमने भरने की जो नेकी थी वो कर लिए। कहा नहीं मैं बस ठीक है नहीं खाया। कहा कैसे नहीं खाया आपने? आपने जहर मिलाया इसलिए आप आए थे ताकि आप जहर मिलाएं हम सब मर जाएं और आप हमारा सामान लूट लें। नहीं अब तो आपको ऐसे नहीं जाने देंगे, आइए हमारे साथ। पकड़ा जबरदस्ती ले गए और पहले मारा फिर खिलाया, खा लिया चला। मदीने में आया मौलाई ने देखा, मौलाई कायनात ने देखा, जब देखा तो एक मर्तबा रो के पूछा बता क्या खाया? कहा नहीं। कहा झूठ न बोल, इसलिए कि अगर अली की बात मान के खा लेता तो सिर्फ खीर खाता मार न खाता, सिर्फ खीर खाता मार न खाता। अब मौलाई कायनात अलैहिस्सलाम, ये ऐसी बात है, कायनात के अमीर अलैहिस्सलाम की दुश्मनी हो या उनकी मोहब्बत हो, एक हदीसे कुछ सी है, अगर सारी की सारी कायनात अली की मोहब्बत पे, अली की विलायत पे, अली की इमामत पे, अली के उस इख्तियार पे जो अल्लाह ने उन्हें अता किया जमा हो जाती, लमा खलक अल्लाहुन्नार, लाम लामे ताकीद है, परवरदिगार को दोजख को हल करने की जरूरत नहीं होती। जहनों में कभी हब से कदूरत नहीं होती, दिल में कभी इबलीस की मूरत नहीं होती, करते सभी इंसान अगर प्यार अली से दोजख को बनाने की जरूरत नहीं होती। बस अजान मोहतरम, बात को आज की हद तक यहां पर रोका और दो जुमले मसाइब के ये वो घराना है कि जो ऐसा फजीलतों वाला घराना है कि जिनके फजीलतों को शुमार नहीं कर सकते, और जिस घराने की फजीलतों को शुमार नहीं कर सकते उसी घराने की मुसीबतों को भी शुमार नहीं कर सकते। सिर्फ इसी मामले पे देख लीजिए ना कि जो सरों को काटा गया ना, ये एक जुल्म है। सरों को काटने के बाद जो बार बार जुल्म होता गया वो जानते हैं क्या जुल्म था? दिल थाम के सुनिएगा और अगर कोई सादात बैठे तो मुझे माफ करेंगे। सरों को काटा गया फिर क्या किया? नोके नेजा पे बुलंद किया, मगर नोके नेजा पे बुलंद करने के लिए जो नेजे की अनी थी, नोक थी, उसमें गाड़ा जा रहा था सरों को। अच्छा, फिर ये काफिला चलता था, सारा दिन ये काफिला चलता रहता था, कूफा की जाने बढ़ता रहता था। जब सूरज ढल जाता था, रात हो जाती थी, तो किसी मुनासिब जगह पे पड़ाव डालते थे, तो फिर क्या करते थे? नौके नेजा से फिर सरों को उतार लिया जाता था। अगली सुबह आती थी, ये काफिला फिर चलने के लिए तैयार होता था, उससे पहले क्या होता था? ये कटे हुए सर फिर से नौके नेजा में गाड़े जाते थे। अजीजों, सरों को काटा तो एक मरतबा गया था, मगर उन्हें जख्मी बार बार किया। या तो ये देख लीजिए कि बार बार नोके
نیزہ پر چڑھانا سروں کو, یا پھر نیزہ سے اتارنا, یا پھر ارے تشت میں ابن زیاد کے قدموں کے پاس سر حسین ابن علی رکھا ہوا ہے, ہاتھوں میں لعین کے چھڑی ہے, کبھی مولا حسین کے لبوں سے گستاخی کرتا ہے, کبھی دندان مبارک سے گستاخی کرتا ہے.
اللہ سے گزر کر تشت میں رکھا ہوا کٹا سر حسین, نواز رسول کا کٹا ہوا سر ہے اتنے زیاد, کبھی لبوں پہ چھڑی مارتا ہے کبھی دانتوں پہ چھڑی مارتا. ارے مجمع میں ایک صحابی رسول بوڑھا صحابی کھڑا ہوا, کھڑا ہو کے کہتا ہے ابن زیاد حیا کر یہ وہی ہوٹ ہے جنہیں رسول چوما کرتے تھے, ارے مگر وہ بدستور ہم دندان مبارک کے ساتھ ہوٹوں کے ساتھ گستاخی کرتا رہتا ہے, مگر حاضر اسی میں اسی دربار میں ایک شخص آیا اور کڑا ہوا اور کہتا ہے کہ حسین کے بال سفید کب ہوئے, میں نے کربلا میں عاشورا کے دن میں حسین کے انہیں بالوں کو زلفوں کو سیاہ دیکھا تھا, ارے عصر کے وقت سے پہلے پہلے حسین کے بال سیاہ تھے, ایسا کیا ہوا حسین کے بال سفید ہو گئے, ارے کہنے والے نے کہا مگر ایک لعین قاتل کھڑا ہوا کہتا ہے میں نے حسین کے بالوں کو سفید ہوتے ہوئے مقتل میں دیکھا, ارے جب حسین لاش علی اکبر پہ آیا سفید ہو گئے کمر جھک گئی آنکھوں کی بینائی رخصت ہو گئی جوان الا ولعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا آل محمد أي منقلب ينقلبون. بار الہ ہمارے اس توسل کو اس عبادت کو اپنی بارگاہ سے مقبول و منظور فرما, بار الہ ان آنسوؤں کو رومال سیدہ میں جگہ عنایت فرما. پروردگارہ یہ ہمارا پرسا امام زمانہ علیہ السلام کی بارگاہ میں ایصال فرما, جتنے مومنین تشریف فرمائے سب کی حاجات شرعیہ کو روا فرما, سب کی مشکلات کو دور فرما, خاص طور سے بانی محفل علیل ہے انہیں شفائے کلی عنایت فرما, اور بالعموم جتنے مومنین مومنات دنیا میں جہاں کہیں پر بھی علیل ہیں پروردگار شفائے کلی عنایت فرما, اپنے ولی اپنی حجت صاحب الامر کے ظہور میں تاجیل فرما, ہمیں مولا کی آوان و انصار میں شمار فرما. ربنا تقبل منا انك انت السميع العليم بجاہ محمد و آل الطاہرین ماتم حسین.